यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम साई। शुरूमा प्रमुख समाचार। विद्यार्थीलाई देशभित्रै भविष्य देख्ने वातावरण निर्माण गर्न शिक्षाको गुणस्तर र अवसरहरू बढ़ाउनु पर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोड़। सरकारसँग 4 बुदे सहमतिपछि नेपाल पेट्रोलियम ट्याङ्कर संघद्वारा आन्दोलन फिर्ता, आजैदेखि इन्धन आपूर्ति शुरू हुने। 6 किलो सुनसहित एक चिनिया नागरिक पक्राउ। र भारतको पश्चिम बंगाल स्थित दार्जीलिङमा रेल दुर्घटना, कम्तीमा 15 जनाको मृत्यु।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभित्र भविष्य देख्ने वातावरण सृजना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताउनु भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको 4th दीक्षान्त समारोहलाई आज चितवनमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्री प्रचण्डले कृषि विज्ञानमा भर्ना हुने विद्यार्थी र भेटेरिनरीमा आवेदन दिने विद्यार्थीको संख्या बढ़िरहेको तथा भेटेरिनरी विषयमा विद्यार्थी संख्या 100% बढ़ाउने पहल भइरहेको जानकारी पाउँदा खुशी लागेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका वैज्ञानिकहरूले भैंसीको बेमौसमी प्रजननको प्रविधि, गहुँको गर्मी सहन गर्न सक्ने जातको विकास लगायतका प्रविधि विकास गरेको प्रति खुशी व्यक्त गर्नुभयो। आगामी दिनमा विश्वविद्यालयको निम्ति आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकारको तर्फबाट सहयोग रहने प्रधानमन्त्रीले विश्वास दिलाउनुभयो। प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयले निर्माण गरिरहेको संकाय, कलेज तथा विज्ञान केन्द्रहरूको शैक्षिक भवन, एकीकृत अनुसन्धान प्रयोगशाला, जैविक सुरक्षा प्रयोगशाला छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो। आजै चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बजेट समग्रमा सन्तोषजनक रहेको उल्लेख गर्नुभयो। उहाँले सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको बताउनुभयो। जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई आज बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति बीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। आजै राष्ट्रपति पौडेलले तत्कालीन पूर्वी र पश्चिम जर्मनी बीचको भत्किएको बर्लिन पर्खालको अवलोकन समेत गर्नुभएको छ। त्यस अवसरमा प्रथम महिला सविता पौडेल सहित भ्रमण दलका अन्य सदस्यहरू पनि सहभागी हुनुहुन्थ्यो। स्विजरल्याण्डको जेनेभामा भएको 112 अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुग्नु भएको हो। सरकारसँग 4 बुदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको आन्दोलन फिर्ता भएको छ। आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्ष बीच भएको वार्तामा 4 बुदे सहमति भएको हो। बजारमा आजैदेखि इन्धनको सहज आपूर्ति हुने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। आयल निगमका संचालक समिति अध्यक्ष तथा वाणिज्य सचिव दिनेश कुमार घिमिरेको रोहबरमा भएको वार्तामा सहमति जुटेको हो। सहमति पत्रमा निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्ट र संघका अध्यक्ष ईश्वर लामाले हस्ताक्षर गर्नुभयो। संघीय संसदका पदाधिकारी र राजनीतिक दलका प्रमुख सचेतकहरूको संयुक्त बैठकले संघीय संसद सचिवालयका कर्मचारीको मागका विषयमा अर्थमन्त्रीसँग छलफल गर्ने सहमति गरेको छ। सभामुख देवराज घिमिरेको कार्यकक्षमा आज भएको बैठकमा संसद सचिवालयका कर्मचारीको मागहरू सकारात्मक भएको भन्दै बजेट व्यवस्था लगायतका विषयमा अर्थमन्त्रीसँग छलफल गर्ने सहमति बनेको हो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दावी गर्नुभएको छ। अखिल नेपाल महिला संघ समाजवादीले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पार्टीले नेता कार्यकर्ताहरूको सामूहिक छलफलबाट नै आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनैतिक सांगठनिक लगायतका दस्तावेजहरू तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको तर्क गर्नुभयो। उहाँले पार्टीले आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रूपमा अगाडि सार्ने भएकाले त्यसका लागि आवश्यक सुझाव दिन पार्टीका नेता कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद ईद उल जोहा आज देशभरका मस्जिदमा मनाइएको छ। मुस्लिम धर्मावलम्बीले आज बिहान स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्ने प्रचलन रहेको छ। कर्णाली प्रदेशमा यस वर्ष 50,000 बढ़ी जनसंख्या मनसूनबाट प्रभावित हुने अनुमान गरिएको छ। जाजरकोट भूकम्पले चिरा पारेको पहाड़ी भेगमा पहिरो जाने सम्भावना उच्च रहेकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् भने सम्भावित जोखिमलाई ध्यान दिई पूर्व तयारी समेत गरिँदैछ। सुर्खेतबाट संवाददाता आकाश तारा बयकको रिपोर्ट।
मनसून अवधिभर कर्णाली प्रदेशभरि 11,548 घर परिवारका 50,467 मानिसहरू प्रभावित हुने अनुमान गरिएको छ। त्यसमा 5,000 घर परिवार प्रत्यक्ष प्रभावित हुनुका साथै 2,500 परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले पनि यो वर्ष नेपालमा सरदर भन्दा बढ़ी वर्षा हुने अनुमान गरेको छ। सोही अनुसार प्रतिकार योजना तयार पारेर जोखिम कम गर्न सरकारी निकायहरू विभिन्न गैर सरकारी संघ संस्थाहरूसँग मिलेर आवश्यक तयारीमा जुटेको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपद व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले बताउनुभयो।
सुर्खेत बाहेकका 9 जिल्लामा पहिरोको असाध्यै जोखिममा छ भने सुर्खेत चाहिँ बाढीको जोखिममा छ। यहाँ करिब 50,000 जना मान्छेहरू प्रभावित हुने चाहिँ सबै विकास साझेदारहरूसँग सरकार तथा बेसरकारी
पहाड़ी भेकमा अघिल्ला वर्षका भूकम्प तथा जथाभावी खनिएका बाटो बस्ती र भौतिक पूर्वाधारले पहिरोको जोखिम उच्च बनाएकोले राहत उद्धार तथा व्यवस्थापनका लागि आवश्यक पूर्व तयारी भइसकेको नेपाल रेड क्रस सोसाइटी कर्णाली प्रदेशका विपद शाखाका फोकल पर्सन अभिषेक ओझाले जानकारी दिनुभयो।
इरा फारमहरू तयार पार्न र इरा गर्नको लागि तयारी अवस्थामा बस्नु भनेर हामीले निर्देशन दिइसकेका छौँ र हाम्रा खोज तथा उद्धार प्राथमिक उपचार अनि क्याडरी लिएका भोलिन्टियर्सहरूलाई स्ट्यान्ड बाई बस्न भनेर पनि
गत वर्ष जाजरकोटको राम्री डाँडा केन्द्रबिन्दु भएर 6.4 म्याग्निच्युडको भूकम्प गएपछि जाजरकोट र रुकुम आसपासका पहाड़ कमजोर बनेका छन्। भूकम्पले पहाड़मा पारेका 300 भन्दा बढ़ी चिराको अध्ययन गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रतिवेदनका आधारमा यो वर्ष मनसूनमा बढ़ी पहिरोले धनजनमा क्षति पुर्याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउनु पर्ने देखिएको हो। आकाश तारा बयक, रेडियो नेपाल, सुर्खेत।
बाढ़ी पहिरोका कारण ताप्लेजुङका विभिन्न गाउँका 25 घर परिवार विस्थापित भएका छन्। बाढ़ी पहिरोका कारण उच्च जोखिममा रहेका 13 र जोखिममा रहेका 12 गरी 25 घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ। सिरिजंगा गाउँपालिका 6, मामाङखेका 5, सिदिङवा गाउँपालिका 4, साबलाखुका 8 घर, मिक्वाखोला गाउँपालिका 5 4 र फुङलिङ नगरपालिका 10 6 परिवार विस्थापित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। वर्षायाममा स्थानीयवासीलाई भोजपुरको दिङ्लाबाट सदरमुकाम पुग्न संखुवासभा र धनकुटा हुँदै यात्रा गर्नुपर्ने बाध्यता अब चाँडै हट्ने भएको छ। अहिले भोजपुर तीनतले दिङ्ला सड़क खण्डको कालो पत्रेको काम शुरू भएपछि जनताले खेप्दै आएको शास्ति हट्नेमा जिल्लावासी ढुक्क छन्। भोजपुरबाट संवाददाता निरोज कोइरालाको रिपोर्ट।
सड़क व्यवस्थित नहुँदा भोजपुरको सडानन्द नगरपालिकाको केन्द्र दिङ्लाबाट वर्षातको समयमा सदरमुकाम आउन शंखसभा धनकुटा हुँदै तीन जिल्ला घुम्नुपर्ने बाध्यता छ। तर अहिले भोजपुर तीनतले दिङ्ला सड़क खण्डको कालो पत्रेको काम शुरू भएपछि जनताले खेप्दै आएको यो शास्ति भने हट्नेमा जिल्लावासी ढुक्क छन्। भोजपुर नगरपालिका वडा नम्बर 9 पानी ट्याङ्कीबाट तीनतले जोड्ने 17.5 किलोमिटर सड़कको काम 58 करोड़मा रायमाझी मार्सेली जेबीले अक्सपाल्ट प्रविधिको काले पत्रेको काम गरिरहेको छ भने तीन तलेबाट दिङ्लासम्म 33.5 किलोमिटर 63 करोड़को लागतमा बानिया निर्माण कम्पनीले ठेक्का सम्झौता गरी सड़क निर्माणको काम अघि बढ़ाएको छ। तोकिएको समयभित्र सड़कको निर्माण कार्य सम्पन्न गर्ने गरी काम भइरहेको निर्माण व्यवसायी श्याम श्रेष्ठको भनाइरहेको छ।
आसफाल्ट प्रविधिद्वारा गरिने पिच हेर्नलाई प्रदेशकै उच्च स्तरको गुणस्तरीय तकको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छु।
सड़क निर्माणको कामलाई गुणस्तरीय र प्रभावकारी बनाउन अनुगमनको कार्यमा पनि तीव्रता दिइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले बताउनुभयो।
ठाउँ ठाउँमा चाहिँ अब यो सेक्सनमा चाहिँ अलिकति हिउँ पर्ने ठाउँहरू भएकोले गर्दाखेरि चाहिँ हामीले त्यो ठाउँमा चाहिँ अस्फाल्टलाई प्रपोज नगरिकन हामीले चाहिँ रिजिड पेभमेन्ट प्रपोज गरेका छौँ।
सड़कको गुणस्तरीयताका लागि निरन्तर अनुगमन गर्ने कार्य भइरहेको भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेको भनाइरहेको छ।
क्वान्टिटी र क्वालिटीमा यसको एक इन्च पनि हामी कुनैमा पनि कम्प्रोमाइज हुँदैन।
गौरवका आयोजनाहरू तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न हुने हो भने दुर्गम क्षेत्रका नागरिकहरूले राहत पाउने थिए। निरोज कोइराला, भोजपुर।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिम बंगाल स्थित दार्जीलिङमा एक रेल दुर्घटना हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। एक मालगाड़ीले कञ्चनजंघा एक्सप्रेसको रेललाई पछाडिबाट ठक्कर दिँदा भएको दुर्घटनामा करिब 30 जना घाइते भएका छन्। दुर्घटनामा 3 जना रेलवे कर्मचारीको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन्। भारतमा प्रत्येक दिन 14,000 रेलमा 12 करोड़ भन्दा बढ़ी यात्रुले यात्रा गर्ने गर्दछन्। कञ्चनजंघा एक्सप्रेसको रेलले प्रत्येक दिन भारतको उत्तर पूर्वी शहरहरूमा यात्रा सहज गर्ने गर्दछ। साउदी अरबमा हज यात्राका क्रममा अत्यधिक गर्मीका कारण कम्तीमा 14 जना जोर्डनका नागरिकको मृत्यु भएको छ। जोर्डनको विदेश मन्त्रालयले आफ्ना 14 नागरिकको अत्यधिक गर्मीका कारण मृत्यु भएको पुष्टि गरेको छ। 17 जना बेपत्ता भएका र उनीहरूको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। एएफपी समाचार एजेन्सीका अनुसार इरानी रेड क्रेसेन्टको 5 जना इरानी हज तीर्थयात्रीको पनि मृत्यु भएको पुष्टि गरेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ आईडीएको 21औं तेस्रो बैठक भोलिदेखि काठमाडौँमा शुरू हुने भएको छ। बैठकमा भाग लिन विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान टोर्सन वर्ग सहित विश्व बैंकका उपाध्यक्षहरू र उच्च अधिकारीहरू काठमाडौँ आउनु भएको छ। बैठकमा भाग लिन आउनुभएका विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान टोर्सन लगायतका उच्च पदाधिकारीहरूले सोमबार अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा अर्थमन्त्री पुनले बैठक नेपालमा आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। विश्व बैंक समूहका उच्च अधिकारीहरूको काठमाडौँमा हुने बैठकले नेपालको अन्तर्राष्ट्रिय स्तरमा ख्याति बढ़ने समेत अर्थमन्त्रीले उल्लेख गर्नुभयो। बैठक सफल पार्न नेपाल सरकारका तर्फबाट सम्पूर्ण सहयोग हुने प्रतिबद्धता पनि भेटका क्रममा अर्थमन्त्रीले व्यक्त गर्नुभयो। मन्त्री पुनले पाइपलाइनमा रहेका 2 ठूला जलविद्युत आयोजना माथिल्लो अरूण र सुनकोशी निर्माणमा विश्व बैंकले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको सराहना गर्नुभयो। भेटमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान टोर्सन वर्गले नेपाल र विश्व बैंक बीच लामो साझेदारी रहेको चर्चा गर्दै नेपाललाई विश्व बैंकले सधैँ उच्च प्राथमिकतामा राखेको बताउनुभयो। अस्ट्रेलियाका प्रमुख 2 आर्थिक नगरहरू सिडनी र मेलबर्नमा बसोबास गर्ने गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरिएको छ। गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नेपाल राष्ट्र बैंक तथा नेपाल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएका 2 छुट्टा छुट्टै कार्यक्रमहरूमा नेपालमा लगानीको अवसर, लगानीका सम्भावित क्षेत्रहरू र लगानी गरेर नाफा फिर्ता लैजान पाउने व्यवस्था लगायतका विषयहरूमा छलफल भएको छ। नेपाली अर्थतन्त्रमा लगानीका सम्भावना र बैंकिङ सेवा विषय छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेकोले अस्ट्रेलियाका गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी गरी फाइदा लिन आह्वान गर्नुभयो। अध्यक्ष ढकालले नेपालमा लगानीका असीमित सम्भावना रहेको र लगानीको वातावरण पनि राम्रो बन्दै गएकोले नेपालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषिजन्य उद्योगहरूमा लगानीको प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर बमबहादुर मिश्रले कुनै पनि विदेशी व्यक्ति तथा गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुक बाहिर लैजान कुनै समस्या नरहेको बताउनुभयो। कार्यक्रममा ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्भावित आयोजनाहरू लिएर आयमा आवश्यक पर्ने पुँजी जुटाउन बैंकहरूले गैर आवासीय नेपालीहरूलाई ऋण सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा उपयुक्त वातावरण बनेमा गैर आवासीय नेपालीहरूले नेपालमा लगानीका उपयुक्त अवसरहरू खोजिरहेको बताउनुभयो। छलफलमा सहभागी गैर आवासीय नेपालीहरूले त्यहाँबाट नेपाल आउने रेमिटेन्सलाई औपचारिक बैंकिङ च्यानल मार्फत नेपाल आउने प्रभावकारी व्यवस्था गर्न नेपाल राष्ट्र बैंकको ध्यान आकर्षण गराउनु भएको गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले जनाएको छ। तनहुँको डुम्रेदेखि बन्दीपुरसम्मको केबल कार व्यावसायिक रूपमा सञ्चालनमा आएको छ। बन्दीपुर केबलकार एवं पर्यटन लिमिटेडले निर्माण गरेको केबलकार सहित अन्य संरचनाका लागि 6,29,00,00,000 लगानी गर्ने योजना अनुसार पहिलो चरणमा केबलकार निर्माण गरिएको हो। डुम्रेदेखि 1.7 किलोमिटर लम्बाई रहेको केबलकारबाट एक पटकमा 160 जनाले यात्रा गर्न सक्ने लिमिटेडका उपाध्यक्ष किरण पोखरेलले जानकारी दिनुभयो। परियोजना अन्तर्गत तल्लो स्टेशनका सम्पूर्ण संरचनाहरू निर्माण सम्पन्न भएकोले जेठ 31 गतेबाट व्यावसायिक रूपमा केबल कार सञ्चालन गरिएको पोखरेलले जानकारी दिनुभयो।
अब खेल समाचार अजय बमबाट।
आईसीसी T20 विश्वकपमा आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। नेपाल बंगलादेशसँग 21 रनले पराजित भएको हो। बंगलादेशले दिएको 107 रनको लक्ष्य पछ्याएको नेपाल 19.2 ओभरमा 85 रनमा समेट्यो। हार बिहोरीसँगै नेपाल लगातार दुई खेलमा टेस्ट राष्ट्र विरूद्ध जित हासिल गर्नबाट चुकेको छ। बंगलादेश पनि सुपर 8 प्रवेश गरेको छ। नेपालका लागि कुशल मल्लले 27, दिपेन्द्र सिंह ऐरीले 25 र आरिफ शेखले 17 रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। छैटौं विकेटका लागि कुशल र दिपेन्द्रले 52 रनको साझेदारी गरे। बंगलादेशका लागि तान्जिङ हसन, सकिबले 4, मुस्ताफिजुर रहनले 3, सकिब अल हसनले 2 र तस्किन अहमदले 1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश 19.3 ओभरमा 106 रनमै समेटियो। बंगलादेशका लागि सकिब अल हसनले 17, साइदिद हुसेन र मोहम्मदुल्लाले समान 13, तस्किन अहमदले अभिजित 12, लिटोन दासले 10 रन बनाए। नेपालका लागि सुम्पाल कामी कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान 2 विकेट लिए। अमेरिकाको डालसमा पहिलो खेलमा नेदरल्याण्डसँग 6 विकेटको दुर्भाग्यजनक हार भोगेको नेपालको दोस्रो खेल अमेरिकाकै फ्लोरिडामा थियो, जहाँ वर्षाका कारण श्रीलंका विरूद्धको खेल हुन सकेन। एमोसभेल रंगशालामै शनिबार भएको तेस्रो खेलमा नेपाल अन्तिम बलमा दक्षिण अफ्रिकासँग 1 रनले स्तब्ध भएको थियो। आईसीसी T20 विश्वकपको यात्रामा नेपालले समुचरणको 3 खेलमा पराजय भोग्दा वर्षाका कारण 1 खेलमा 1 अङ्क मात्रै लिन सक्यो। आईसीसी T20 एसिया क्वालिफायर खेलेर विश्वकपको मञ्चमा गएको नेपाली टोलीले टेस्ट नेसनलाई बलिङबाट कम स्कोर रोके पनि ब्याटिङ भने चल नसक्दा दक्षिण अफ्रिका र बंगलादेशसँगको खेल हार नपुग्यो। शुरूमा 2 खेल अमेरिका र बाँकी 2 खेल वेस्ट इन्डिजमा खेलेपछि अब नेपाली टीम स्वदेश फिर्ता हुनेछ। सन् 2014 पछि नेपाली टोली विश्वकप खेल्नु आफैमा उपलब्धि भए पनि अगाडिको यात्रा तय गर्न भने असफल भयो। सुपर 8 पुग्न असफल भएसँगै 2026 विश्वकपका लागि फेरि छनौट चरण खेल्नु पर्नेछ।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.3 डिग्री सेल्सियस, वर्षा 11.5 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस, वर्षा 13.1 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23.7 डिग्री सेल्सियस, वर्षा 6.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 28.2 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 41.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 25.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विद्यार्थीलाई देशभित्रै भविष्य देख्ने वातावरण निर्माण गर्न शिक्षाको गुणस्तर र अवसरहरू बढ़ाउनु पर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोड़। सरकारसँग 4 बुधे सहमतिपछि नेपाल पेट्रोलियम ट्याङ्कर संघद्वारा आन्दोलन फिर्ता, आजैदेखि इन्धन आपूर्ति शुरू हुने। 6 किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ। र भारतको पश्चिम बंगाल स्थित दार्जीलिङमा रेल दुर्घटना, कम्तीमा 15 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।